لیکن اپنے سننے والوں سے
مہمان ہمارے ساتھ ہیں.
ہمارا آج کا مزاق
معمول خبروں سے
آپ کے ساتھ ہے.
آج ہم بات کر رہے ہیں اس بارے
میں. آپ سن رہے ہیں وائس آف امریکہ اردو کا پوڈ کاسٹ. وہ اپنی ہی دنیا میں کھویا ہوا کسی افسانے کا کردار, کسی فلم کا ناکام ہیرو, ناکام عاشق تھا جس کی بے چین روح اسے سکون سے بیٹھنے نہیں دیتی تھی. اور شاید یہی جنون اسے راولپنڈی کی خاموش اور بے رونق دنیا سے لاہور کے ہنگامہ خیز جہان میں لے گیا. وائس آف امریکہ اردو کے پوڈ کاسٹ کے ساتھ میں ہوں خالد حمید. دلچسپ معلومات اور کہانیوں, ماضی کی یادوں اور نت نئے موضوعات پر اس سلسلے میں ہمارے ساتھ شریک رہنے کے لیے آپ اپنے فون کی آئی ٹیونز, گوگل پوڈ کاسٹ یا اسپوٹیفائی پر وائس آف امریکہ اردو کا پوڈ کاسٹ سبسکرائب کیجیے. طارق عزیز کو ہم سے بچھڑے ایک برس بیت گیا. ہر شخص اپنے اپنے طور پر انہیں یاد کر رہا ہے اور کرتا رہے گا. وہ بے پناہ صلاحیتوں کے مالک ایک عظیم فنکار تھے. ان کی خوبیاں گنواتے جائیں تو فہرست بہت طویل ہو جائے گی. میں ان سے کسی تعلق کا دعویٰ تو نہیں کر سکتا, بس کبھی کسی تقریب یا پی ٹی وی اسٹیشن پر ان سے سلام دعا ہو جاتی تھی. مگر ان سے جڑی ایک یاد ایسی ہے جس نے میری فنکارانہ زندگی کو یکسر بدل دیا اور جسے میں بھلانا چاہوں بھی تو کبھی بھلا نہیں سکتا. طارق عزیز نے اپنے فنی سفر کا آغاز ریڈیو پاکستان راولپنڈی سے کیا تھا, جہاں وہ اناؤنسر بھی تھے اور صداکاری بھی کرتے تھے. طارق عزیز کا یہ تاریخی جملہ, آواز بیچتا ہوں اور پیٹ پالتا ہوں, ہر اس شخص کو یاد ہوگا جو ریڈیو پاکستان راولپنڈی گیا ہو یا جس نے وہاں کام کیا ہو. وہ کچھ عرصہ راولپنڈی ریڈیو اسٹیشن پر اناؤنسر رہے, لیکن ان کی صداکاری, ان کی آواز, ان کا انداز, ان کی باتیں سب گویا وہاں کے در و دیوار پر آج بھی نقش ہیں. لوگ بتاتے تھے کہ وہ جذبات سے بھرپور ایک نوجوان آرٹسٹ تھے جو بڑے جوش و خروش سے اشعار پڑھتا, غزلیں گنگناتا اور اپنی بھاری بھرکم آواز میں مکالمے ادا کرتا نظر آتا تھا. وہ اپنی دنیا میں کھویا ہوا کسی افسانے کا کردار, کسی فلم کا ناکام ہیرو, ناکام عاشق تھا جس کی بے چین روح اسے سکون سے بیٹھنے نہیں دیتی تھی. اور شاید یہی سیماوی کیفیت, یہ جنون اسے راولپنڈی کی خاموش اور بے رونق دنیا سے لاہور کے ہنگامہ خیز جہان میں لے گیا. وہ جب لاہور پہنچے تو یہاں ہر طرف فلمی دنیا کی چکا چوند تھی. ہر گلی فنکاروں, شاعروں, ادیبوں, موسیقاروں اور گلوکاروں سے بھری پڑی تھی. لاہور کے ریستورانوں اور چائے خانوں میں شاعر اپنی شامیں گزارتے تھے اور یہاں کے کونوں کھدروں میں بھی موسیقی اور حسن بکھرا پڑا تھا. شاید اسی لیے طارق عزیز یہاں کے دنیا میں گم ہو گئے اور پھر نمودار ہوئے تو ایسے کہ شہرت اور عروج کی بلندیوں پر پہنچے اور آسمان فن پر چکمکانے لگے. وہ سب کچھ جس کی کوئی فنکار تمنا اور خواہش کر سکتا ہے وہ ان کے قدموں میں تھا. یہ ایک طویل, کٹھن اور مشکل سفر تھا, لیکن ان کے شوق, لگن اور انتھک محنت نے یہ راستہ ان کے لیے آسان کر دیا. قسمت کی دیوی ان پر مہربان تھی. وہ لاہور ریڈیو اسٹیشن پر اپنی آواز کا جادو جگا رہے تھے کہ ادھر پاکستان ٹیلی ویژن نے اپنی نشریات کا آغاز کر دیا اور یوں وہ اس کے پہلے اناؤنسر اور پہلے نیوز کاسٹر بن گئے. کچھ عرصہ ٹی وی پروڈیوسر بھی رہے, مگر ان کی سیلانی طبیعت نے انہیں یہاں بھی چین نہ لے دیا اور وہ بڑی اسکرین پر اپنا جلوہ دکھانے چل پڑے. یہاں کچھ کامیاب, کچھ ناکام رہے, لیکن پھر ٹی وی کا پروگرام نیلام گھر شروع ہوا جو ان کی کامیابی کی ضمانت, ان کی شہرت اور عروج کی منزل ٹھہرا. اسی پروگرام کی بدولت وہ سیاست اور اقتدار کے ایوانوں تک پہنچے, مگر لوٹ کر پھر نیلام گھر ہی کی طرف واپس آئے کہ یہی ان کی کامیابی کا سنگ میل بھی تھا اور نشان منزل بھی. یہ محض اتفاق تھا کہ کئی برس بعد ہمیں بھی اسی اسٹوڈیو, اسی مائکروفون کے سامنے بیٹھنے اور اناؤنسمنٹ کرنے کا شرف حاصل ہوا جہاں طارق عزیز اور پھر اظہر لودھی اپنی آواز کے رنگ بکھیرتے تھے. 1963 में मैं बच्चों के प्रोग्राम की विसातत से पिंडी स्टेशन के स्टूडियोज में दाखिल हुआ। कुछ अरसे बाद हमारी ख्वाहिश भी रंग लाई और हम भी रेडियो अनाउंसर हो गए, और फिर उन्हीं अजीम फनकारों की पैरवी करते हुए दबे पांव टेलीविजन की हदूद में दाखिल हो गए। और फिर एक यादगार लम्हा आया जिसने हमारी जिंदगी को एक नया मोड़ दे दिया। मैं हूं खालिद हमीद और आप सुन रहे हैं वॉइस ऑफ अमेरिका उर्दू का पॉडकास्ट। हुआ यूं कि भुट्टो साहब इख्तदार में आए तो उनकी जिद्दोजहद पर मबनी एक दस्तावेजी फिल्म तैयार की गई और उसकी पसे पर्दावास के लिए हमारा इंतखाब हुआ। हम बहुत खुश थे कि यह बहुत बड़ा मौका है और इससे आगे भी मौके मिलेंगे। दस्तावेजी फिल्म के प्रोड्यूसर फयाजुल हक थे, जो रोज हमें बुलाते मगर कभी स्क्रिप्ट तैयार ना होता, कभी फिल्म। इसी तरह कई दिन गुजर गए। एक दिन फयाज साहब ने यह खबर सुनाई कि फैसला हुआ है कि अब तारिक अजीज उसकी पसे पर्दा आवाज देंगे। याद रहे कि तारिक अजीज उस वक्त तक सियासत में भी आ गए थे और भुट्टो साहब के बहुत करीबी साथियों में शामिल थे, बल्कि खबरें ये थीं कि वो किसी वजीर या मुशीर के ओहदे पर फायस होने वाले हैं। वैसे भी वो बहुत सीनियर फनकार थे, लिहाजा उनका हक बनता था, और सूरत हाल ऐसी थी कि उनको इनकार करने की किसी में जरूरत भी नहीं थी। लेकिन हम पर यह खबर बिजली बनकर गिरी। कम उम्री थी और हमारी बर्दाश्त भी कम थी, इसलिए बहुत अफसुर्दा हो गए। सारी उम्मीदों और खुशियों पर ओस पड़ गई, और यह भी गम कि एक अच्छा मुआवजा मिलने वाला था जिसके खर्च करने के मंसूबे भी बना लिए थे, वो सब भी धरे के धरे रह गए। हमें दिल ही दिल में ज्यादती पर तारिक अजीज बहुत बुरे लगने लगे। शायद हमारे चेहरे का रंग पीला पड़ चुका था और आंखें भी डुबडुबा रही थीं। एक मुसलसल खामोशी थी। इस कैफियत को हमारे प्रोड्यूसर फयाजुल हक ने भांप लिया, जो एक इंतहाई नफीस और हमदर्द इंसान थे। मुझे हमेशा टीवी पर मौके फराहम करते रहते थे। वो पहले रेडियो प्रोड्यूसर रह चुके थे, इसलिए भी हमारा बहुत ख्याल करते थे। खैर, वो खामोशी से उठकर कमरे से चले गए। अब मैं अजीब गुमगू की कैफियत में था कि बैठूं कि चला जाऊं, लेकिन उन्हें बताए बगैर जाना भी मुनासिब नहीं था, इसलिए सोचा कि कुछ देर इंतजार कर लेते हैं। थोड़ी देर बाद वो आ गए और मुझसे कहने लगे कि तुम जाकर जनरल मैनेजर से मिल लो। उस वक्त पिंडी के जनरल मैनेजर जफर समधानी मरूम थे, जो एक साबिक सहाफी, इंतहाई काबिल और मरंजा मरंज इंसान थे। मैंने सवाल किया कि उनसे क्यों मिलना है, तो फैयाज साहब ने बताया कि मैंने जीएम से साफ कह दिया है कि मैंने इस बच्चे से कॉन्ट्रैक्ट साइन करवाया है, वो 3-4 दिन से आ रहा है और ये उसूल के खिलाफ है कि अब मैं उसे इनकार कर दूं, आप उसे कोई काम दें। मैंने कहा, फैयाज साहब कोई बात नहीं, फिर सही। कहने लगे, नहीं, तुम जाओ और उनसे मिल लो। खैर, मैं सर झुकाए समदानी साहब के कमरे में दाखिल हुआ। वो ज्यादातर पंजाबी में बात करते थे। देखते बोले, यार ओ सॉरी, तेनू पता है कि यार तुम्हें पता है कि वो अचानक फैसला हुआ कि तारीख पढ़ेगा, तो कोई बात नहीं, तुम ऐसा करो न्यूज रूम में मुश्ताक के पास चले जाओ और वो जो काम दे वो कर दो। मुझे कुछ तसल्ली हुई और मैं भागता हुआ मुश्ताक साहब के सामने पेश हो गया, जो न्यूज एडिटर थे। वो बंगाली थे और बहुत उम्दा शख्सियत के मालिक थे। वो समझे मुझे जीएम ने भेजा है तो कोई तगड़ी सिफारिश है, इसलिए बड़ी मोहब्बत से पेश आए। कहने लगे, बेटा आपने हमारा न्यूज का यह नया फॉर्मेट देखा है जिसमें खबरनामे में पीछे फिल्मों की पसे पर्दा कमेंट्री भी करना होती है और मौसम का हाल भी पढ़ना होता है, आप कर लेंगे? मैंने कहा, जी जरूर कर लेंगे। तो जनाब, हमने बखुशी ये काम सही तौर पर अंजाम दे दिया। न्यूज रूम में आए तो उन्होंने शाबाश दी और कहा कि कल भी आ जाए। ये सिलसिला कोई एक हफ्ते चलता रहा और हम हर रोज कमेंट्री करते रहे। फिर हमारे न्यूज प्रोड्यूसर ने मुश्ताक साहब से कहा कि क्यों ना बाकायदा एक शेड्यूल बना लें। हमारे साथ कुछ और भी लोग पढ़ने वाले थे, लिहाजा एक महीने का शेड्यूल बना लिया गया और हम हफ्ते में 3-4 दिन कमेंट्री पढ़ने लगे। चंद महीने ये सिलसिला जारी रहा, फिर उन्हें ख्याल आया कि 5 मिनट का एक बुलेटिन शाम के वक्त शुरू किया जाए, उसमें भी हमारा नाम शामिल कर लिया गया। ये सिलसिला कामयाबी से चल रहा था कि एक दिन मैनेजिंग डायरेक्टर असलम असर स्टूडियो में आ गए और हमें खबरें पढ़ते देखा तो बहुत तारीफ की। اور پھر نیوز روم میں جا کر ڈائریکٹر نیوز زبیر علی سے کہا کہ آپ اس لڑکے سے خبر نامہ کیوں نہیں پڑھواتے؟ لو جی حکم حاکم، ہماری تو لاٹری نکل آئی، وہ دن اور آج کا دن سلسلہ ٹوٹا نہیں ہے درد کی زنجیر کا۔ اس کے بعد بہت مرتبہ طارق بھائی سامنے آئے تو جی چاہا کہ جا کر ان کا شکریہ ادا کروں کہ اگر اس دن وہ بھٹو کی فلم کی کامنٹری نہ کرتے تو شاید مجھے نیوز روم جانے کا موقع نہ ملتا اور یہ سلسلہ شروع نہ ہوتا، یا شاید کسی اور طرح موقع ملتا۔ بہرحال میں ہمیشہ ان کا شکر گزار رہا کہ اگر وہ اس دن اپنی آواز نہ بیچتے تو شاید میں اپنا پیٹ نہ پال سکتا۔ آپ سن رہے تھے وائس آف امریکہ اردو کا پوڈ کاسٹ۔ اس پوڈ کاسٹ کی تازہ قسطیں سننے کے لیے آپ اسے آئی ٹیونز، گوگل پوڈ کاسٹ اور اسپوٹیفائی ایپ پر سبسکرائب بھی کر سکتے ہیں۔